नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम
रमाइलो पढाइ दिगो सिकाइ कक्षा 1-2-3 बालबालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाइबारे शिक्षण विज्ञसँगको कुराकानी।
शिक्षकलाई सहयोगी उपाय।
नमस्कार, म माया गिरी। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-2-3 बालबालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। बालबालिकाको पढाइ सिप विकासका लागि ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, बोध र लेखाइ जस्ता तत्वहरू आवश्यक छन्। अब सुनौ यिनै महत्वपूर्ण तत्वहरू समेटेर तयार पारिएको विज्ञ डाक्टर ध्रुव कुमार घिमिरेसँगको कुराकानी। म डाक्टर ध्रुव कुमार घिमिरेज्यूलाई कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद मायाजी।
सर, आज हामी विद्यार्थीहरूको सस्वर पठन सम्बन्धी विषयमा केन्द्रित हुन चाहन्छौ। शिक्षकहरूका लागि सस्वर पठन अभ्यास किन महत्वपूर्ण छ?
वास्तवमा सस्वर पठन भनेको सिकाइको एउटा तरिका हो। कक्षामा गराइने राम्रो सस्वर पठनबाट बाल बालिकाहरूमा शब्दको उच्चारण शुद्ध ठिक र उपयुक्त तरिकाले गर्ने सिपका साथै शब्दहरूको संरचना थाहा पाउने र आफूले पढेको कुरा बुझ्न सक्ने क्षमताको विकास हुन्छ।
सस्वर पठनलाई कक्षामा बाल बालिकाहरू रमाउने खालको गतिविधि बनाउनका लागि शिक्षक शिक्षिकाहरूले अपनाउने केही उपायहरू छन् कि?
अवश्य छन् मायाजी। यस अभ्यासलाई प्रभावकारी बनाउनका लागि शिक्षक साथीहरूले अपनाउन सक्ने 3 चरणहरू छन्। पहिलो चरण भनेको चाहिँ शिक्षक शिक्षिकाले सस्वर पठन शुरू गर्नु अघि पुस्तकको परिचय गराएर पठनको वातावरण तयार पार्नु पर्छ। यस क्रममा बाल बालिकाहरूलाई पुस्तकको आवरण देखाउने या पाठको चित्र देखाउने जस्ता कामहरू गर्नुपर्छ।
हजुर, अनि दोस्रो चरण?
दोस्रो चरण भनेको चाहिँ पुस्तक या पाठलाई भावपूर्ण किसिमबाट पठन गर्नु हो। पुस्तकबाट पाठ सस्वर पठन गर्दा शिक्षक शिक्षिकाले त्यसको गति, यति, लय, आरोह, अवरोह मिलाएर चिन्नको पनि विचार गरेर हावभाव सहित प्रवाहका साथ पढ्नु पर्छ। त्यस्तो चरण भनेको सस्वर पठन पछि शिक्षक शिक्षिकाले विद्यार्थीहरूसँग कथाका विभिन्न पक्षहरूमा छलफल गर्ने र उनीहरूका कुनै जिज्ञासा भए समाधान गर्ने गर्नुपर्छ। यसरी गरिने छलफलले विद्यार्थीहरूको सिक्ने र बोध गर्ने क्षमता बढाउन सहयोग गर्छ।
सर, यो सस्वर पठनका उपायहरू त्यति गाह्रो छैनन् र यसका लागि शिक्षक शिक्षिकाहरूले अतिरिक्त काम पनि गर्नु पर्दैन है?
सही भन्नुभयो, यसका लागि छुट्टै केही पनि गर्नु पर्दैन। हामीले भर्खरै छलफल गरेका आधारभूत उपायहरू अपनाएर सस्वर पठनलाई विद्यार्थीहरूका लागि रमाइलो बनाउनु पनि त सकिन्छ।
सर, तपाईँले भर्खरै भन्नुभएको 3 उपायहरू हामीले एउटा कथामा प्रयोग गर्न सक्यौं भने शिक्षक शिक्षिकाहरूले कक्षामा सस्वर पठन अभ्यास साँच्चै प्रभावकारी बनाउन सक्नुहुने थियो।
भइहाल्छ नि मायाजी। त्यसो हो भने पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित भएको मिलिजुली घर शीर्षकको एउटा कथा छ, त्यो कथाको सानो अंश चाहिँ म पढेर सुनाऊ है त। हुरी चलेको अँध्यारो दिन थियो, झमझम पानी पर्न थाल्यो। चान्टे बाँदर झरीबाट जोगिन रुख चढ्दै थियो। यो रुखले पानी ओतेन खै, मलाई त जाडो पनि भयो। चान्टीले नागमा भएको पानी पुस्दै भन्यो, त्यो रुख अग्लो र झ्याम्म परेको छ, त्यहाँ पानी तप्पँदैन होला। चान्टेले मनमनै सोच्यो र नजिकैको अर्को रुखमा हाम फाल्यो। यो रुख त यो वनको सबभन्दा अग्लो रुख हो नि, ओत लाग्न यो ठाउँ बेस हुन्छ, यहाँबाट खोला पारेको गाउँ पनि मजाले देखिन्छ। चान्टेले मुन्टु तन्काउँदै गाउँतिर हेर्यो।
कथाको अंश पढेर सुनाइदिनु भएकोमा सरलाई धन्यवाद। सर, यो पठनबाट हरेक दृश्य मैले सजिलै कल्पना गर्न सके है?
हो त, राम्ररी गरिएको सस्वर पठनले सुन्ने जति सबैलाई संलग्न गराइराख्छ त्यो कथामा।
अब हामी यस खण्डको अन्त्यतिर आइपुगेका छौँ। कृपया हामीलाई सस्वर पठनका 3 चरण एकपटक छुटकरीमा दोहोराइदिनुहुन्छ कि?
पहिलो चरण भनेको पठन गर्नुभन्दा अगाडि त्यसको वातावरण तयार गर्ने हो। दोस्रो चरण भनेको पाठको भाव झल्कने गरेर पठन गर्ने हो। र तेस्रो चरण भनेको विद्यार्थीले कतिको बुझे भनेर परीक्षण गर्ने हो।
धन्यवाद सर। हामीलाई सुनिरहनु भएका श्रोता र शिक्षक मित्रहरू, हामी केही हप्तापछि प्रारम्भिक कक्षाका शिक्षकहरूका लागि सहयोगी अरू उपायहरू सहितको कुराकानी लिएर आउनेछौ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा 1-2-3 बालबालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाई बारे रेडियो नाटक
उज्जवल भविष्यको सुरुवात।
दिनदिनै कथा पढ्न कस्तो रमाइलो हुन्छ है। तिम्रो नयाँ किताबबाट एउटा कथा पढेर सुनाऊ त मलाई।
ल, म अब दिदीलाई लौका बजेबाट एउटा कथा पढेर सुनाउँछु है त। उहिलेको कुरा हो, जङ्गल छेउको गाउँमा राजा नाउँकी चलाक बुढी बस्थिन्। उनी हुनसम्म
हेलो सानी ताराको मामा पो जङ्गलको छेउमा तेरी यो फोन पनि राम्रो टिप्दैन। हेलो, केही खुसी छ?
तपाईँ अलिक बिस्तारो बोल्नुहोस् न, छोरा छोरी पढ्ने समयमा बाधा पार्नु हुन्न नि।
ल दिदी, कथा पुरै पढेर सकियो,
अब हामी ज्योतिकोमा खेल्न जान्छौँ है।
ठिकै छ, तर अँध्यारो हुनुभन्दा पहिले घर आइपुग नि है।
होइन है तारा कि आमा, साँच्ची हाम्रा छोरा छोरी यति राम्रोसँग पढ्न सक्ने भएका छन् भन्ने मलाई त लागेकै थिएन। शिक्षकहरूले हामीलाई घरमा छोराछोरीको पढाइमा सहयोग गर्दा उनीहरूको पढाइ राम्रो हुन्छ भन्नुभएको त ठिकै रहेछ। अबदेखि म पनि उनीहरू पढ्न लागेको बेलामा सानो स्वरमा कुराकानी गर्छु।
ए ज्योति, म गाईलाई घाँस पानी हालेर आउँछु, भाइलाई हेर है।
हुन्छ आमा। म्याउ म्याउ बिरालो यतातिर आऊ, मेरो नाना काटिदिने मुसा मारी खाऊ।
ए ज्योति, ज्योति तिम्रो पढ्ने बेला भयो बा, म भाइलाई हेरिदिन्छु, जाऊ जाऊ।
हुन्छ हजुरआमा।
ज्योति, त्यसो म त तिमीसँग खेल्न आएको नि।
मलाई पनि खेल्न त मन छ, तर पहिला मलाई पढ्नु छ।
ज्योति, हाम्रो मामाले सहरबाट पठाइदिनु भएको एउटा नयाँ किताब छ बुझ्यौ, हामीले बोकेरै ल्याएका छौँ।
यो किताबमा त यति धेरै चित्रै चित्र छन्, पढ्न नि क्या मजा।
ज्योति, यो किताबबाट एउटा कथा पढ्दा तिम्रो आजको अभ्यास पनि पुग्छ।
आहा, कति राम्रो चित्र है, खै ल्याउ त पढ। ए उटा ठुलो रात छ स थियो, एक दिन उसलाई खै मलाई त पढ्नै आउँदैन। ए तारा, बरु तिमी पढ त, म सुन्छु।
अलिकति म पढ्छु अनि तेजले पढ्छ। पहिला उसले एउटा मोटर खायो, अनि उसले दुईवटा रुख खायो, तर अझै उसको पेट भरिएन।
कत्रो बुढे राक्षस हो कि। अनि उसले 3 गाग्री खायो, अनि उसले 4 फर्सी पनि खायो, अझै पनि उसको पेट भरिएन।
ग्याजी फोर माथि बसेर रहेछन् गाई र बाछु।
लौ हेर त बुहारी, तेज र ताराले कति मजाले नअड्की पढेका।
यिनीहरूको त सरले पनि प्रशंसा गर्नुहुन्छ रे आमा।
तिमीले यसो तारा र तेजका बाबु आमासँग कुरा गर न बुहारी, केही छ कि ज्योतिको राम्रो पढाइका लागि घरमा हामीले गर्नुपर्ने।
हुन्छ नि आमा। लौ ठ्याक के आइपुग्नु भयो दाई, बस्नुहोस् न दाई, म चिया बनाएर लिएर आउँछु।
ढोक गरे है आमा,
भाग्य मानि भयो बाबु।
तारा तेज, ल अब घर हिँड, झमक्कै भयो त।
चिया खाएर जानुहोस् न बाबु, तपाईँका छोरा छोरी तारा र तेजले त कति मजाले पढ्या, घरमा के गर्नुहुन्छ यिनका लागि बाबु।
यिनीहरूले दिनदिनै घरमा पढ्ने अभ्यास गरेर नै पढाइ राम्रो भएको आमा।
दाई चिया।
1-2-3 जस्ता साना कक्षाका बालबालिकाले घरमा पनि अर्थ बुझेर शुद्धसँग पढ्ने अभ्यास गर्नुपर्छ।
अनि दाई,
बहिनी, हामी अभिभावकले छोराछोरीका लागि घरमा शान्त र उज्यालो ठाउँमा बसेर पढ्ने व्यवस्था मिलाइदिनु पर्दो रहेछ। अनि पढाइको लागि सकेसम्म धेरै समय, नत्र दिनको कम्तीमा 10 भए पनि छुट्याइदिनु पर्दो रहेछ। अनि यिनले पढेको कुरा कत्तिको बुझेका छन् भन्न र लेख्न लगाउने गर्नुपर्छ।
अनि हामीले पढेको आमा बुवाले सुनिदिनु पनि पर्छ।
त्यो चाहिँ बाबाले छुट्याउनु भयो।
कस्तो राम्रो कुरा सम्झाएका यिनले।
चौकिला छन् नि मेरा छोरा छोरी,
ठ्याक्कै उनीहरूको नाम जस्तै, एउटी तारा अर्को तेज।
रमाइलो पढाई दिगो सिकाई कक्षा 1-2-3 का बाल बालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाइ बारे विशेष अतिथिसँगको कुराकानी।
विशेष अतिथिसँग रमाइलो कथा। नमस्कार, म माया गिरी।
कार्यक्रमको यस खण्डमा अतिथिको रूपमा आउनुभएका एक ख्याति प्राप्त व्यक्तिले हामीले यो महिनाको लागि छनौट गरेको पुस्तक पढेर हामीलाई सुनाउनु हुनेछ र आफूले पढ्न सिक्दाको क्षण बारे आफ्ना सम्झनाहरू पनि हामीलाई सुनाउनु हुनेछ। आजको हाम्रा अतिथि हुनुहुन्छ सम्माननीय पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव।
धन्यवाद।
पहिलो प्रश्न, तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
किताबको कुरा भन्नुहुन्छ भनेर त्यस बेलाको चाहिँ मनोहर पोथी, किङ्स रिडर, यस्ता कुरा तपाईँको बचपनको याद आउँछ।
तपाईँलाई सम्झना छ यी पुस्तकहरूमा तपाईँलाई सबैभन्दा मन पर्ने कुरा के के थिए?
किङ्स रिडरमा लेट इज बेटर देन नेभर, हो, पढ्दै नपढ्नु भन्दा लेटै मैले पढ्न सुरु गरेँ भने त फेरि पढ्न सक्छु। त्यो एउटा मलाई चाहिँ उत्साह दियो, त त्यो एउटा याद आइरहेछ। मनोहर पोथीको मलाई लाग्छ कि चित्रहरू दिएर चरा कस्तो हुन्छ या कुनै गाई गोरुको फोटो दिएर कि यो यसको स्वरूप कस्तो हुन्छ, यस्ता कुराहरू केही चाहिँ सम्झाउँछ।
हजुर, तपाईँले कसरी पढ्न सिक्नुभयो सम्झना छ?
6-7 वर्षको उमेरमा त पढ्न सुरु गरेको थिएँ त्यो गुरुजी नि र त्यो गुरुजीबाट तपाईँको तमसु लेख्ने डेढा हुठा पाउना भन्थ्यौँ हामी थेडाइमा।
यसरी पढ्नु रमाइलोको लागि थियो वा कुनै पाठ वा गृह कार्यको रूपमा हुने गर्दथ्यो?
त्यसको लागि त तपाईँको गृह कार्यको लागि हुन्थ्यो। पढ्दै गए भने बुझ्दै गएँ, बुझ्दै गए भने तपाईँको के भन्छ मेडिसिनतिर गएँ। मेडिसिनमा पनि तपाईँको लाग्यो कि रट्नुपर्छ भने होइन रहेछ, बुझ्नु पर्दो रहेछ।
तपाईँ सानो छँदा पढ्न सिक्नका लागि मेहनत नगर्नु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
एउटा किसान हुन्थे म, खेती गर्ने र पशुपालन गर्ने र पालमानी गर्ने, हो, रामनवमी मेला जाने, धनुषा धाम जाने र त्यही गरेर जिन्दगी बित्थ्यो।
आफ्नो व्यक्तिगत कथाहरू हामीलाई सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद।
धन्यवाद।
अब म तपाईँलाई यस महिनाको छनौटको लोकप्रिय पुस्तक पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित चरी खोई हाम्रो श्रोता सामु वाचन गरेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
हुन्छ। सानी चरी कथाको किताबमा बस्थी, कथामा त म टाढा टाढा घुम्छु, आज त साँच्चै घुम्छु। चरी पुर उडी, चरी उड्दै उड्दै टाढा जङ्गलमा पुगी, एकासी हुरी बतास चल्न थाल्यो, चरीले आफ्नो घर फर्किने बाटो बिर्सी। त्यही बेला अर्को चरी सानी चरी नजिकै आइपुगी। सानी चरीलाई देखेर उसले छक्क पर्दै भनी, तिमी कहाँबाट आएकी हो? सानी चरीले भनी, मैले बाटो बिराएँ, मलाई मद्दत गर न, मलाई माफ गर सानी चरी, मेरा बच्चाहरू मलाई पर्खेर बसिराखेका छन्, उनीहरू भोकै छन्। चरी आफ्नो गुडतिर उडी। सानी चरीलाई नरमाइलो लाग्यो, खोलामा गएर माछालाई भनी, मैले बाटो हराएँ, मलाई मद्दत गर न, मलाई माफ गर सानी चरी, म त पानीमा बस्दछु, कसरी घर पुर्याउँ? सानी चरी त्यहाँबाट उडेर अलि पर गई। रुखमा एउटा लाटो कसेरो थियो। मैले बाटो हराएँ, मलाई मद्दत गर न, उसले लाटो कसेरोलाई भनी, मलाई माफ गर सानी चरी, म त दिउँसो आँखा नै देख्दिनँ। सानी चरीलाई नरमाइलो लाग्यो, रुखको फेदमा बसेर रुन थाली। ओहो सानी चरी, के भयो, किन रोएकी? नजिकै बस्ने खरायोले सोध्यो। मैले बाटो बिराएँ, सानी चरीले भने, नरोऊ चरी, एकैछिनमा पुर्याइदिन्छु नि, बरु तिमीलाई कता जानु छ, खरायोले भन्यो। सानी चरी खुसी भई उसले भनी, मलाई तोरी फुलेको एउटा गाउँमा पुर्याऊ, त्यहाँ एउटी हजुरआमा गाउँका केटाकेटी जम्मा गरेर कथा भन्ने गर्नुहुन्छ। खरायो अघि अघि उफ्रिँदै गयो, चरी पछि पछि उड्दै अघि बढी। उनीहरू एउटा गाउँमा पुगे, त्यहाँ बारीभरि तोरी फुलेका थिए। एउटी बुढी आमा चौतारोमा बसेर कथा सुनाउँदै हुनुहुन्थ्यो, केटाकेटी कथा सुन्दै थिए। चरीले देखि कथा उसैको थियो, तर कथामा त आफ्नो चित्र नै थिएन। चरी खोई केटाकेटी भन्दै थिए। खरायोले भन्यो, ओहो केटाकेटी त तिम्रै कथा सुन्दै रहेछन्, तिमी त किताबबाट बाहिर आएका छौ, लौ अब फर्केर किताबभित्रै जाउँ। धन्यवाद खरायो, चरी किताबतिरै उडी। गुरुआमाले किताबको अन्तिम पाना पल्टाउनु, ऊ चरी त रुखमा छ, केटाकेटीले रमाउँदै भने।
सम्माननीय पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवज्यू, धेरै धेरै धन्यवाद।
धन्यवाद।
हामी केही हप्तापछि प्रारम्भिक कक्षाका सिकाइबारे अरू सामग्रीहरू सहित आउनेछौ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्ते।
रमाइलो पढाइ दिगो सिकाइ, कक्षा 1-2-3 का बाल बालिकालाई।
हामी अहिले सुन्दैछौ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
समाज समुदायमा बढ्दै गइरहेको जनस्वास्थ्य चुनौती, नसर्ने किसिमका रोगहरू जसलाई अङ्ग्रेजीमा नन कम्युनिकेबल डिजिजेज अर्थात् छोटकरीमा NCD पनि भनिन्छ। यसैका बारेमा समसामयिक सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटुरोग निवारण कार्यक्रमलाई सघाउने उद्देश्यले KSDC नेपाल, BP कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा युनिभर्सिटी हस्पिटलद्वारा जनहितका लागि प्रस्तुत नियमित आम सञ्चार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको।
नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस संयोजित रेडियो लहर कामना स्वस्थ जीवनको भेटघाटमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म उपेन्द्र
र म अचला। प्रिय सहभागी श्रोता, हाम्रो शरीरको सम्पूर्ण अङ्गहरू मध्ये अति केन्द्रीय र अति संवेदनशील अङ्गहरू मृगौला अर्थात् किडनी र मुटु अर्थात् हार्ट र यससँग सम्बन्धित जटिलता र गम्भीरताका पक्षहरू मृगौला रोगहरू कार्डियक अर्थात् मुटु रोगहरूका साथमा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन र मधुमेह अर्थात् डायबिटिजसँग सम्बन्धित भएर सूचना प्रवाहका लागि हामी यस रेडियो मञ्चमा आएका छौँ।
अचलाजी, कार्यक्रम प्रस्तुतिको सुरुमै म तपाईँलाई फेरि सोध्छु, यस कामना स्वस्थ जीवनको यस लहरको पाँचौँ खण्डसम्म आइपुग्दा गएको चारौँ भागसम्ममा हामीले के विषयमा कुरा गर्यौँ त?
उपेन्द्रजी, यसभन्दा अगाडिका कार्यक्रम लहरमा धेरै नयाँ नयाँ कुराहरू जान्ने मौका पाएँ, जस्तै कि किडनी, हाइपरटेन्सन, डायबिटिज र कार्डियाकको छोटकरी सम्मिश्रण KSDC, अनि त्यसपछि मृगौला र मुटु बचाउनको लागि ABCDE अर्थात् एल्बुमिन, ब्लड प्रेसर हाइपरटेन्सन, क्रिएटिनिन कोलेस्टेरोल, डायबिटिज सुगर, EGFR जचाउने र साथै स्ट्रोक सम्बन्धी फास्ट अर्थात् फेसियल ड्रुपिङ, आर्म विकनेस, स्पिच डिफिकल्टिज, टाइम टु कल इमर्जेन्सी सर्भिसेस।
हो त नि, सारांशमा योभन्दा बढी कति पो सम्झनु र मस्तिष्क घात अर्थात् स्ट्रोकको बारेमा गएको खण्डमा डाक्टर भूपेन्द्र शाहले बताउनु भएको फास्ट FAST कति उपयोगी र रोचक पनि थियो नि। F अर्थात् फेस अनुहार बाङ्गिएमा, A अर्थात् आर्म्स हात गोडा लुलु भएमा, S अर्थात् स्पिच बोली लर्बरिएमा यस्ता लक्षणहरू हुनासाथ समय टाइमभित्रै चिकित्सक कहाँ पुर्याउन सके स्ट्रोक अर्थात् मस्तिष्क घातबाट अनमोल जीवन बचाउन सक्छौँ, त्यसै भएर भनिन्छ FAST फास्ट।
जचाउ 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 अनि परामर्श लिऊ।
मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोग जचाएर किडनी फेलियर, हृदयघात, पक्षघात अनि अन्धोपनबाट हाम्रो अनमोल जीवनलाई सदैव जोगाऊ।
नमस्कार, म डाक्टर सञ्जीव कुमार शर्मा। ABCDE जचाउ र मृगौला र मुटु बचाउ। ए अर्थात् एल्बुमिन, एल्बुमिन भनेको पिसाबमा जाने एक खालको प्रोटिन। बी अर्थात् ब्लड प्रेसर या हाइपरटेन्सन वा उच्च रक्तचाप। सी अर्थात् क्रिएटिनिन र कोलेस्ट्रोल। डी अर्थात् डायबिटिज। ई अर्थात् EGFR मृगौलाको रक्त शुद्धिकरणको दर। हाम्रो शरीर प्रणालीमा रक्त तत्त्व, रक्त सञ्चार र रक्त प्रणालीमा केन्द्रीय अनमोल र विकल्प रहित दुई मुख्य अङ्ग मृगौला र मुटु जोगाउने यी सूत्रहरू र आधारहरू हुन्। यिनीहरूको नियमित जाँच कसरी गर्न सकिन्छ भन्दा ABCDE को जाँच गरेर। हाम्रो देशमा मृगौला विफल हुने मुख्य कारण मधुमेह र पिसाबमा प्रोटिन जाने ग्लोमेरुलोनेफ्राइटिस नामक डिजिजहरू हुन्। त्यसै गरी मुटु रोग बिग्रिने मुख्य कारणहरू उच्च रक्तचाप, मधुमेह र रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नु हो। तसर्थ ABCDE जचाउ, मृगौला मुटु बचाउ।
मृगौला मुटु दाजुभाइ, एकको चोट अर्कालाई,
जरुरी छन् प्राणलाई बचाई राख्नु दुवैलाई।
थप जानकारीका लागि केएचडीसी नेपालको फोन नम्बर 98027 94 737, सोही नम्बरको सोसियल मिडिया व्हाट्सएप, भाइबर, इमो, फेसबुक मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।
उपेन्द्रजी, तपाईँले यस्तो जरुरी र महत्त्वपूर्ण जानकारी र सूचना संयोजन गरिरहनु भएको छ, यसपल्ट पनि पक्कै त्यस्तै गहन विषय नै लिएर आउनुभएको होला। म त आतुर छु, के छ यसपल्टको विषय?
यो मैले मात्रै गरेको होइन अचलाजी, यो प्रस्तुति कामना स्वास्थ्य जीवनको हाम्रो संस्था डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले स्वास्थ्य सम्बन्धी अत्यन्त महत्त्वपूर्ण जानकारीका लागि समर्पण गरेको रेडियो लहर हो र हामी सबै एफएम रेडियो स्टेसनहरू लगायतको संयुक्त प्रयास हो।
ओहो, कति विनम्र हुनुहुन्छ तपाईँ त। तपाईँको यो बानीको त प्रशंसा नै गर्छु म त। अब त धेरै कौतूहल भइसकेँ म त। कोसँग भेटाउँदै हुनुहुन्छ आज? मलाई त बानी लागिसक्यो स्वास्थ्य विशेषज्ञहरूको कुराकानी सुन्ने।
हो, राम्रो बानी हो यो। अब कति पनि नपर्खाइकन आज भेटाउँदैछु काठमाडौँ उपत्यका स्थित राष्ट्रिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा हेल्थ केयर फाउन्डेसनका अध्यक्ष डाक्टर प्रोफेसर ऋषि कुमार काफ्लेज्यूसँग। हालै मात्र मैले उहाँसँग हाम्रो शरीरको संवेदनशील र विकल्परहित अङ्ग मृगौला र मृगौला रोगका बारेमा कुराकानी गरेको छु।
ओहो, मृगौला सम्बन्धी सवालमा उहाँको नाम धेरै पल्ट सुनेको छु र विशेषज्ञताको बारेमा प्राय धेरैलाई थाहा छ।
ल सुन्नुहोस् है त, उहाँले हामीलाई बताउनु भएका यी महत्त्वपूर्ण कुराहरू। मेरो डाक्टरसँग जिज्ञासा, मुख्य कुरा यो महत्त्वपूर्ण अति संवेदनशील अङ्ग हो मृगौला, र मृगौलाको मानव शरीरमा अथवा कुनै पनि हामी जस्तै मानव जस्तै अरू प्राणीको नि शरीरमा मृगौला हुन्छ नै, चाहे कुकुर होस् चाहे गाई होस्, होइन? यो मृगौलाको काम मानव शरीरमा हो के र यसको अन्तर सम्बन्ध कुन कुन प्रणालीसँग हुन्छ?
शरीरमा दुई थरीका अङ्गहरू छन्। एक थरीका अङ्ग भए पनि चल्छ, नभए पनि मान्छे बाँच्छ। अब क्वालिटी अफ लाइफ फरक पर्ला, तर मान्छे बाँच्छ। जस्तो आँखा नभए पनि मान्छे बाँच्छ, कान नसुने पनि बाँच्छ, हात खुट्टा नहुँदा पनि मान्छे बाँच्छ, तर नभई नहुने अङ्गमध्येमा मृगौला एउटा पर्छ। मृगौलाले काम के गर्छ भनियो भने, प्रत्येक व्यक्तिको घरमा हामी बढार्छौँ, सफा गर्छौँ, जति सुकै फोहोर नहुने ठाउँमा पनि हामी बढार्ने सफा सुग्घर गर्ने गर्छौँ, किनभने त्यो फोहोर त्यहाँ उत्पन्न हुन्छ। हाम्रो शरीरमा पनि जस्तो सुकै खाना खाए पनि, सात्विक खानुहोस् या तामसी खानुहोस्, फोहोर त आउँछ आउँछ। त्यो फोहोर हाम्रो शरीरबाट बाहिर निकाल्नु पर्यो, त्यो काम मृगौलाले गर्छ। सबैले भने जसो गरी पानी खान, नुन खान, खानेकुरा खान जोगेर खान सक्दैनन्। हामीले जोगेर त खाँदैनौँ, मलाई भोक लाग्यो म त खाइदिन्छु, कहिलेकाहीँ मेरो पानी बढी पनि होला, कहिले नुन बढी पनि होला, कहिले कुरा होला। त्यो सबैलाई ठिक पार्ने अङ्ग के हो त? मृगौला। तपाईँले पानी खानुहोस्, पिसाब बढी हुन्छ, पानी नखानुहोस्, पिसाब गाढा हुन्छ, तपाईँ नुन खानुहोस्, नुन फालिदिन्छ, नुन नखानुहोस् तैपनि तपाईँ प्रेसर ठिक राखेर दौडिरहनुहुन्छ। त्यसको साथसाथमा शरीरमा निक्लिने फोहोर पदार्थहरू बाहिर निकाल्ने काम चाहिँ मृगौलाले गर्छ।
जसरी डाक्टर साहबले आँखा भन्नुभयो, आँखा बाह्य रूपमा पनि देखिन्छ, कुनै पनि अङ्ग जस्तो शरीरको सबभन्दा ठुलो अङ्ग छाला हो भन्छन् नि, भने जस्तै आँखा बाहिर पनि देखिन्छ तर त्यसको भित्र पनि अङ्गहरूको सम्बन्ध हुन्छ, तर मृगौला भने बाहिर देखिँदैन, आन्तरिक अङ्ग हो, होइन त?
मृगौला कस्तो छ भनेदेखि, मुटु, मृगौला, प्रेसर, पानी, नुन, भनेपछि यस्तो छ कि शरीरको सन्तुलन मिलाउनको लागि मृगौलाले काम गर्न सकेन कि समस्या परिहाल्छ। त्यसैले मृगौलाको सबै अङ्गसँग त्यत्तिकै सम्बन्ध छ। त्यो हामीले कतिखेर देख्छौँ, जब मृगौला बिग्रिन्छ र अनि विभिन्न अङ्गहरूमा भङ्ग हुन थाल्छ त्यतिखेर देखिन्छ, होइन यो सबै बिगार्ने काम त मृगौलाले पो गरिहाल्छ भन्ने कुरा त्यतिखेर हामी थाहा पाउँछौँ।
मृगौला दुईवटा हुन्छ भनिन्छ नि, किन दुईवटा हुनु परेको र दुईवटा र एउटा हुँदा पनि काम भइरहेको हुन्छ शरीरमा भनिन्छ नि, यसको गणित के हो डाक्टर साहब?
अब प्रकृतिले दुईटै मृगौला दिएको छ। दुईटा मृगौला भनेपछि हाम्रो मेरुदण्डको दुई साइडमा 12 करङको पछाडिपट्टि आफ्नो मुठी पार्दाखेरि जत्रो हुन्छ त्यत्रै मृगौला हुन्छ हरेक व्यक्तिको। दायाँपट्टि एउटा, बायाँपट्टि एउटा, तर प्रकृतिले दुईटा मृगौला धेरै व्यक्तिलाई दिए पनि कति व्यक्तिहरू एउटै मात्रै मृगौला लिएर जन्मिन्छन्। स्वस्थ जीवन जिएको खण्डमा रोग नलागेको खण्डमा एउटा मृगोलाई काफी रहेछ, पुग्दो रहेछ। सायद यही गणित तपाईँले भन्नुभएको छ। गणित के छ भने दुईटा मृगौला छ भने हामीले दान गरेर अर्काको जीवन जोगाउनै गरून् है भनेर प्रकृतिले पहिले नै एउटा मृगौला चाहिँ हालेर पठाइदिएको छ एक्स्ट्रा, ताकि आफन्त व्यक्तिहरूलाई त्यो मृगौला दान दिन सकियोस्।
के पुरुष के महिला के बालबालिका, मृगौला सबैको लागि उस्तै होइन त?
एउटै कुरा के छ भने सबैजना मृगौला हामीलाई पढाउँदाखेरि के भनियो भने ओहो मृगौलामा 10 लाख नेफ्रोन हुन्छन्, भनेपछि 1 मिलियन नेफ्रोन एउटा मृगौलामा हुन्छ है, यो मृगौला चाहिँ यस्तो खालको रूपमा हुन्छ भनेर त्यो एउटा गणित सिकाइयो। पछि हेर्दै जाँदा के भेटियो भने जुन आमाले पौष्टिक खानेकुरा खानुहुन्छ, आराम गर्नुहुन्छ र एकदम त्यस्तो हिसाबको रूपमा चाहिँ त्यस्तो आमाले जन्माएको तौल पुगेको बच्चा र खानै नपाएको र तौल नपुगेको बच्चामा के त्यो दुइटै मृगौलामा उत्तिकै नेफ्रोनको संख्या हुन्छ? भनेपछि के भेटियो भने आमाले राम्रोसँग पौष्टिक खानेकुरा बच्चा पेटमा हुँदा खाएनन् भने उनले जन्माउने बच्चा जन्मिन्छ तर त्यो बच्चा मृगौला कमजोर लिएर जन्मिन्छ। बच्चामा थाहा हुँदैन त्यो मृगौला कति कमजोर छ, जब जब जवानी हुँदै जान्छ उमेर ढल्किन थाल्छ र मृगौलाका नेफ्रोनको संख्या घट्नुपर्ने अवस्थामा के हुन्छ, अनि त्यतिखेर जोखिममा त्यो व्यक्ति पर्दछ। यदि त्यो व्यक्तिमा उच्च रक्तचाप भयो, तौल बढ्यो, मधुमेह भयो वा त्यो मान्छे भद्रगोल खाना खान थाल्यो भने छिट्टै नै मृगौला बिग्रिने। त्यसैले स्वस्थ मृगौला हामी कति लिएर जन्मिन्छौँ भन्ने कुरा, आमाको कोखमा रहँदा कति पौष्टिक खानेकुरा खाइयो भन्ने कुराले के निर्धारण गर्छ? भनेपछि तपाईँसँग 5 लाख 6 लाख नेफ्रोन छ कि 20 लाख नेफ्रोन छ? यदि 20 लाख नेफ्रोन भएको व्यक्तिको जीवनशैली बिग्रिए पनि सायद उसको मृगौलामा रोग नआएको खण्डमा बिग्रिने सम्भावना कम हुन्छ।
नेफ्रोन भनेको के हो?
नेफ्रोन भनेको मृगौलाको इकाइ जसले रगत त्यसमा शुद्धिकरण गर्छ। भनेपछि मृगौलामा जाने रगत हाम्रो मुटुबाट जाने रगतको 5 भागको 1 भाग चाहिँ मृगौलामा जान्छ। त्यो 1 भाग गएको मृगौलामा गएको फोहोर रगत त्यो साना साना इकाइ नेफ्रोनमा फिल्टर भएर अन्तत्वगत्व पिसाब बन्छ, जुन पिसाबमा नचाहिने फोहोर पदार्थ, बढी भएको पानी, बढी भएको नुन आदि कुराहरू शरीर बाहिर फाल्ने काम चाहिँ मृगौलाले गर्छ।
त्यही भएर मृगौला सम्बन्धी अध्ययनलाई नेफ्रोलोजी भनिएको हो।
नेफ्रोनको अध्ययन गर्ने विशेषज्ञहरूलाई नेफ्रोलोजी भनेर भनिएको।
एउटा त आमाले पौष्टिक वस्तु खाएको आधारमा शिशुको पनि मृगौलाको करिब करिब निर्धारण हुन्छ भनेर बताउनुभयो। त्यसो भए एउटा मानिस हुर्कँदै गर्दा उसको चेतनाले मृगौला स्वस्थ राख्नको लागि, मृगौला निरोगी राख्नको लागि के गर्नुपर्छ डाक्टर?
त्योभन्दा अगाडि उपेन्द्रजी एउटा कुरा म के भन्न चाहन्छु भने हामी बुढो हुन कहिले थाल्छौँ? हामी भन्छौँ 50-60 वर्ष भएपछि हामी बुढो हुन थाल्यौँ भनेर सोध्छौँ, तर मृगौला 30 वर्षबाट बुढो हुन थाल्छ। 30 वर्षबाट मृगौलाका नेफ्रोन संख्या घट्न थाल्छन्, अथवा त्यो जुन भने नि यति लाख नेफ्रोन छ यति हिसाबमा छन् भनेर जुन भनियो त्यो नेफ्रोनको संख्या क्रमशः सुक्दै जान्छ। 30 वर्षको उमेरबाट कमजोर हुँदै गएको मृगौला 90 वर्ष पुग्दा स्वस्थ व्यक्तिको मृगौला पनि आधी काम। यो नसोध्नुहोस् 30 वर्षमा काम गरेको मृगौला 90 वर्षमा पनि 100% काम गर्छ, गर्दैन। मृगौला 90 वर्ष स्वस्थ व्यक्तिको मृगौलामा आधी 50% मात्रै काम गर्छ। किन? प्रकृतिले के गरेको छ भने त्यो 90 वर्षको व्यक्तिलाई 100% काम गर्नुपर्ने जरुरत छैन, उसलाई 50% गरे पनि उसको स्वस्थ जीवन धानिन्छ। यो आधारमा अब हेर्नुहोस् है, यो त स्वस्थ व्यक्तिको कुरा गरियो, भनेपछि हामीले केही नगरे पनि रोगै नभए पनि मृगौला त कमजोर हुँदो रहेछ, उमेर सँगसँगै मृगौला कमजोर हुँदै लैजाँदो रहेछौँ। भनेपछि हामीले गर्नुपर्ने कुरा चाहिँ के हो भनेदेखि यो मृगौलालाई स्वस्थ राख्न हामीले पहिलो कुरा त पानी, कति पानी, 2-3 लिटर पिसाब फेर्ने गरी। अब किन 2-3 लिटर पिसाब? तपाईँ हिमालमा बस्नुहुन्छ कि तराईमा बस्नुहुन्छ? जहाँ हिमालमा पसिनै काट्नुहुन्न यदि काम गर्नुहुन्न र घाम ताप्नुहुन्न गर्मीको पिरियडमा भनेदेखि त सिउ सिउ गरेको ठाउँमा त तपाईँको त पसिना त आउँदैन, अथवा तपाईँ अब आगो भए बालेर बस्नु भएको छ भने पसिना निकाल्नु होला, नभएदेखि त हिमालमा पसिना त त्यति बढी आउँदैन जति तराईमा बाहिर त्यसै बसे पनि आउँछ। भनेपछि तपाईँले पानी त पिउनु भएको छ तर के गर्नु भएको छ, पसिना निकाल्नु भएको छ भने पिसाब त भएन। त्यसैले महत्त्वपूर्ण 2-3 लिटर पिसाब हुने गरी पानी पिउनु पर्यो पहिलो काम। दोस्रो कुरा एक्सर्साइज, 10,000 पाइला कम्तीमा पनि भन्छ हिँड्नु पर्यो, भनेपछि 7 किलोमिटर प्रतिदिन त्यो मान्छे हिँड्नु पर्यो। हिँड्नु भनेपछि हिँड्न मात्रै पर्दैन, काम गरे पनि भयो, दौडे पनि भयो, खेले पनि भयो, नाचे पनि भयो, जसो गरेर भए पनि त्यो मान्छे सक्रिय रहनु पर्यो, शारीरिक सक्रिय हुनु पर्यो। अर्को तेस्रो कुरा, त्यो मान्छेले सबै कुरा समयमा गर्नु पर्यो, खाना समयमा, सुत्ने समयमा, पानी खान्छु मात्रै भनेर पाइएन, म हिँड्छु मात्रै भनेर पाइएन, भनेपछि 6-8 घन्टा सुत्नु पर्यो, सकेसम्म रातिको समय सुत्नको लागि हो, त्यसैले राति सुत्न पाए राम्रो। र अब आयो खाने कुरा, के खानुहुन्छ? पहिले के भनिन्थ्यो भने माछा मासु दुध दही असाध्य राम्रो प्रोटिनयुक्त खानेकुराहरू भनिन्थ्यो, भने अहिले के भनिन्छ भने साग सब्जी तरकारी दाल गेडागुडी फलफुल अन्न जतिको स्वस्थ खानेकुरा के पिन्छ। त्यसैले यो अरू व्यक्तिको लागि त्यति महत्त्वपूर्ण कुरा होइन, बच्चा बच्चीको लागि बानी पार्न आमा बाबुहरूले सुरुदेखि नै मेरो बच्चाले त मासु मात्रै खान्छ साग त लिँदै लिँदैन यो गर्व गर्नु कुरा होइन। यदि त्यो व्यक्तिले मासु र दुध दही मात्रै खान्छ भने रोगी हुन सक्ने सम्भावना बढी हुन्छ, र यसको प्रमाण कोभिडको पिरियडमा प्रष्ट देखियो। जब इटलीमा र न्युयोर्कमा के भए, कोभिड हुँदाखेरि स्वत्रम भएर चाहिँ ढले, ती व्यक्तिहरू ढले जो व्यक्तिको शरीरमा साग सब्जी तरकारी दाल गेडागुडी यथेष्ट मात्रामा पुगेको थिएनन्, किनभने उनीहरूको त्यो नेबरहुडमा खान पाएका थिएनन्। त्यसैले खानेकुराहरूमा साग सब्जी तरकारी दाल गेडागुडी फलफुल चाहिँ नछुटोस्। र अब आउँछ, हामी ज्वरो आए पनि पेन किलर भयो भनेर पेन किलर खाइदिन्छौँ, घुँडा दुखिए पनि कम्बर दुखिए पनि, त्यसैले जथाभावी डाक्टरको प्रिस्क्रिप्सन बाहेक पेन किलर खान पाइएन, प्यारासिटामोल मात्रै खानु पर्यो यदि खानै परिहाल्यो भने पनि। र अर्को कुरा के रहन्छ, उच्च रक्तचाप र मधुमेह, यी दुई ठुला रोग हुन् जसको कारणले धेरै व्यक्तिहरूको मृगोला बिग्रेको छ। प्रेसरको औषधि खाएको छु, मधुमेहको औषधि खाएको छु वा त इन्सुलिन लिएको छु, तर मधुमेह ठिक छैन भने, यदि प्रेसर ठिक छैन भने मृगौला बिग्रिन सक्ने सम्भावना असाध्य बढी हुन्छ, किनभने मृगौला साह्रै नै सेन्सिटिभ छ। तपाईँले प्रेसर धेरै राख्न पनि मिल्दैन, प्रेसर लो पार्न पनि मिल्दैन, ठिक्क प्रेसर राख्नुपर्छ, र 1 वर्ष होइन 2 वर्ष होइन। उच्च रक्तचाप भएका व्यक्तिहरू 20, 30, 40, 50 वर्ष बाँच्छन्। जति बढी तपाईँ प्रेसर भएर अथवा मधुमेह भएर बाँच्नुहुन्छ नि, मृगौला बिग्रिन सक्ने सम्भावना असाध्यै बढी हुन्छ। यो जोखिमबाट जोगिनको लागि के गर्नुपर्छ, उच्च रक्तचाप र मधुमेहलाई ठिक राख्नुपर्छ। यी सबै कुरा भन्दा भन्दै पानी पिउनुहोस्, एक्सर्साइज गर्नुहोस्, समयमा सुत्नुहोस्, खानेकुरा ख्याल गर्नुहोस्, उच्च रक्तचाप र मधुमेहलाई ठिक राख्नुहोस्, पेन किलर नखानुहोस् भन्दा भन्दै पनि एउटा कुरा के आउँछ भने, तपाईँले यी सबै कुरा गरे पनि तपाईँ हाम्रो मृगौला स्वस्थ रहने ग्यारेन्टी छैन, त्यसैले वर्षमा 1 पटक मेरो मृगौला कस्तो रहेछ भनेर जाँच पडताल गर्नको लागि एउटा अल्ट्रासाउन्ड स्क्यानिङ, भिडियो एक्सरे भन्छ जुन सामान्य भाषामा, अर्कोले भन्छ ब्लड टेस्टमा क्रिएटिनिन कतिको ठिक छ छैन र पिसाबमा एल्बुमिन गएको छ छैन, यी तिनवटा कुरा चाहिँ जाँच गर्नुपर्छ।
मैले अर्को डाक्टरसँग जिज्ञासा के गरेँ भने, अरू विलासिताका खानाहरू भनौँ न, विलासिता नै भन्नु पर्यो, जस्तो कफी अथवा केही विस्की, त्यसै गरी दुर्व्यसनी नै भइसकेको अवस्थामा त केही लाग्दै लागेन जे नै खाए पनि, भनेको यस्तो समाजमा यस्तो वस्तुहरूको पनि, जस्तो धुमपान चपाउने अथवा धुवाको रूपमा खाइने सुर्ती टोब्याको, अनि त्यसै गरी भेप भनिन्छ हिजो आज, ई सिगरेट भनिन्छ, अनि त्यस पछाडि यी मदिराजन्य यस्तो वस्तुहरूसँग मृगौलाको अन्तर सम्बन्ध छ?
छ। के रूपमा सम्बन्ध छ भने, यदि तपाईँ हामीले लिएको सुर्तीजन्य पदार्थको सिधा सम्बन्ध छ, यसको सम्बन्ध खालि सुर्तीजन्यको कुरा के भनियो भने क्यान्सरसँग सम्बन्ध छ भनियो, तर के एउटा अध्ययनले के देखायो भने सुर्ती खाने मान्छेहरुको अथवा चुरोट खाने मान्छेहरुको धूम्रपान गर्ने व्यक्तिहरुको के अङ्गमा असर पर्दो रहेछ भन्दा त्यो वैज्ञानिक जुनले गरे ती आफै के चकित परे भने धूम्रपान लिने सुर्ती लिने व्यक्तिहरुको मृगौला पनि बिग्रिदो रहेछ, मृगौला बिग्रिने क्रम चाहिँ क्रमशः हुँदो रहेछ भन्ने खालको रूपमा देखा पर्यो। त्यसैले सुर्तीजन्य पदार्थ त एउटै कुरा के छ भने यो सुर्ती खानुस्, जसले सुर्तीको फ्याक्ट्री खोल्या छ ऊ मालामाल, तपाईँ हामी रोगी। त्यसैले यी कुराहरू चाहिँ के देखिन्छ भने चुरोट खैनी जाँड रक्सी खाने कुरा हुँदै होइनन्। धुम्रपान र सुर्तीजन्य कुराहरू खाँदाखेरिको रूपमा के हुँदो रहेछ भने मृगौला बिग्रिने क्रम सिधा केमा जोड्न सक्नुहुन्छ भने 30 वर्षपछि क्रमशः मृगौलामा भएका नेफ्रोनको संख्या घट्दै जान्छ। त्यो नेफ्रोनको संख्या घटाउन चाहिँ जीवनशैलीको ठुलो रोल छ। अब त्यो जीवनशैलीमा सप्रिलो जीवनशैली कि बिग्रदो जीवनशैली, बिग्रदो जीवनशैली भनेपछि चुरोट खैनी जाँड रक्सीले चाहिँ के गर्दो रहेछ, ती नेफ्रोनको संख्या घटाउनको लागि चाहिँ मद्दत गर्दो रहेछ। त्यसैले जे परोस् परोस् मलाई के मतलब छैन भनिदियो भने मतलब भएन, होइन भने स्वस्थ रहन चाहनुहुन्छ भने चुरोट खैनी जाँड रक्सीको स्थान छैन।
अब एउटा पक्ष सायद मेडिकल साइन्सेसमा त्यसको बारेमा केही न केही अध्ययन भएको होला, पुरुष वा महिला हुन त अब समाजको पनि किसिम हेरेर हुन्छ होला, पश्चिमा समाजमा के हो, चिनियाँ समाजमा के हो, जापानी समाजमा के हो, हाम्रो नेपाली त्यसै गरी भारतीय समाजमा के हो आफ्नो ठाउँमा होला। पुरुष र महिलामध्ये यो मृगौला कसको लागि बढी जोखिममा भइरहेको हुने त्यस्तो केही अध्ययन छ?
अब जोखिम उत्तिकै हो। अब यदि हेर्नुहुन्छ भने बिग्रदो जीवनशैलीमा लोग्ने मान्छेहरू बढी छन्, चुरोट खाइने जाँड रक्सी खाने र अनि तास खेल्ने र विभिन्न कुराहरूको रूपमा चाहिँ जुन नचाहिने कुराहरूमा चाहिँ बढी लोग्ने मान्छे व्यस्त छन्। तर स्वास्नी मान्छेहरूको एउटा कुरामा चाहिँ उनीहरू बच्चा पाउँछन्, बच्चा पाउने कारणले उनीहरूको मृगौला जोखिममा छ। भनेपछि प्रत्येक आमाले बच्चा जन्माउँदाखेरिको रूपमा आफ्नो मृगौलामा समस्या आउन सक्ने जोखिम बोकेर बसेकी हुन्छन्, यो एउटा छ। दोस्रो कुरा हाम्रो समाज भनिहाल्नुभयो, समाजमा आङ खस्ने पाठेघर खसेर लामो समयदेखि पाठेघर खसेर त्यसले पिसाब बाहिर निक्लिन बाधा पुर्याएर मृगौला बिग्रेका कैयौँ कुराहरू चाहिँ हामीले भेटेका छौँ। त्यसैले के देखिन्छ भने हाम्रो लुकाएर बस्ने, पिसाब च्यापेर बस्ने, समयमा पिसाब नफेर्ने र रोग भएको कुरा लुकाउने, नभन्न चाहने, यो कारणले गर्दाखेरि हाम्रो समाजमा स्वास्थ्य मान्छेहरूको मृगौला बिग्रिने जोखिम चाहिँ लोग्ने मान्छेको भन्दा बढी छ।
म त धेरै पानी खान्न किनभने पिसाब लागै गर्छ अनि झन् राति त उठ्नुपर्छ बरोबर, त्यस कारण त पानी खान्न भन्ने छन्। डाक्टरले यस्तो मानिसहरू भेट्नु भएको छ?
नभेट्ने होइन उपेनजी, मैले आजभन्दा 40 वर्ष अगाडि जब व्यक्तिहरूलाई पानी खाउँ भनेर भन्दाखेरिको लोग्ने मान्छेहरू त खासै केही भन्दैनथे, स्वास्थ्य मान्छेहरू चाहिँ रिस्याउँथे। उनीहरू के भन्थ्यो भने ए डाक्टर साहब कहाँ जाने, बाथरुम बाहिर निक्ले त बाथरुम कहाँ जाने भन्छ। अहिले चाहिँ म के भन्छु भने ए बाबा एउटा बाहना गरेर भाटपट्टि चाहिँ बस्नुहोस् अथवा एउटा सुपर मार्केटमा बस्नुहोस् र कमसेकम त्यहाँ त बाथरुम छ, अथवा एक कप चिया खाने न्यूमा चाहिँ कमसेकम क्याफेमा बस्नुहोस्। भनेपछि आज सहज भएको छ, तर यो सहज थिएन आजभन्दा 40 वर्ष अगाडि। मान्छेहरूलाई के थियो भने पानी खानु भनेको चाहिँ उहाँहरू के भन्थ्यो भने पानी खाएर जाने बाथरुम कहाँ त, त्यही डुङडुङ गनाउने धर्राको छेउनिरको चाहिँ बाथरुमहरू बाहेक, रत्न पार्कको बाथरुम बाहेक बाथरुमै थिएन त हाम्रो काठमाडौँमा। उमेर ढल्किँदै गएपछि फेरि एउटा लोग्ने मान्छेको के छ, प्रोस्टेट ग्ल्यान्ड बढ्छ, प्रोस्टेट ग्रन्थि बढेर पिसाब छिटो फेर्नुपर्ने, पिसाब रोक्न नसक्ने, पिसाब आएपछि आयो भन्ने बित्तिकै गएन भने पुस्किहाल्ने, यस्ता समस्याहरू पनि लोग्ने मान्छेहरूमा पर्छ प्रोस्टेटको कारणले। त्यसैले उहाँहरूलाई के भनिन्छ भने औषधि त गर्नु साथसाथमा साँझ परेपछिको रूपमा पानी नखानुहोस्। र कैयौँ व्यक्ति यस्ता व्यक्तिहरू ट्राभल गर्दाखेरि अप्ठ्यारोमा पर्दा रहेछन्, पोखराबाट यहाँ आउनुपर्ने गाडी अब बस चढेर आएको, मैले त आज त पानी नै खाइनँ, किनभनेदेखि पानी खायो भने बाथरुम जानुपर्छ, छिटो छिटो बसलाई रुख्न चाहिँ गाह्रो हुन्छ, अरू मान्छेलाई गाह्रो पर्छ भन्ने खालको रूपमा भनाइ छ। अनि त्यो गर्दा के देखिन्छ, पानी नखाइकन आउनुभयो रातभरिमा, यहाँ जाँच गर्दाखेरि त रिपोर्ट त बिग्रियो पो देख्यो, अनि भन्नुहुन्छ लौ न माऱ्यो अब अप्ठ्यारो, म त पानी घरमा खान्थेँ, यहाँ त 2 दिनको खान नपाएको, त्यसले गर्दा मेरो रिपोर्ट त नराम्रो पो आएछ त भने पनि हेर्नुहोस् न कति समस्याहरू छन् जीवनमा जुन कुराले गर्दाखेरि रोगीलाई निम्त्याउन मद्दत।
अति गहिरोसँग बुझ्ने गरी बताउनु भएको डाक्टर ऋषि कुमार काफ्लेज्यूले, उहाँसँग हामी हार्दिक आभारी छौँ। एक त मृगौला सम्बन्धी विशेषज्ञ, अर्को त 40 वर्षको अनुभव, स्वाभाविक हो यसरी बताउनु।
अचलाजी, मैले उहाँसँग गरेको कुराकानी त पुरा सुनाउनै पाएको छैन, हाम्रो कार्यक्रमको समयावधिको सीमाले गर्दा बाँकी भाग अर्को पल्ट सुनाउला है।
रेडियो टिभी जे सुने हेरे पनि मुटु मृगौला रोगकै कुरा आउँछ।
नमस्कार, म डाक्टर सञ्जीव कुमार शर्मा हो। हामी नेपालीहरूको आधुनिक जीवनशैलीसँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौँ। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने गरौँ। सम्झनु पर्ने कुरा, रक्तचाप, मुटु अनि रगतमा सुगर वा मधुमेह र मृगौला बीचको अन्तर सम्बन्ध भएकोले रक्तचाप र सुगर नियमित जाँच गरौँ र नियन्त्रण गरौँ।
मृगौला मुटु दाजुभाइ, एकको चोट अर्कालाई, जरुरी छन् प्राणलाई बचाई राख्नु दुवैलाई।
थप जानकारीका लागि केएचडीसी नेपालको फोन नम्बर 98027 94 737, सोही नम्बरको सोसियल मिडिया व्हाट्सएप, भाइबर, इमो, फेसबुक मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। कार्यक्रम कामना स्वस्थ जीवनको मा आफ्नो विचार र पृष्ठपोषणका लागि 24 घण्टा खुला रहने दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 98015 71 789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला। सम्झनाका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू फेरि एकपल्ट क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 98015 71 789।
प्रिय सहभागी श्रोता, वर्तमान समयको समकालिक चल्दो बल्दो सवाल सरोकार नसर्ने किसिमका रोगहरू अर्थात् नन कम्युनिकेबल डिजिजेज र यस सम्बन्धी खतरा र जोखिम समेटिएका सूचनापूर्ण रेडियो कार्यक्रममा आज हामीले नसर्ने किसिमका रोगहरू अन्तर्गत हाम्रो शरीरको संवेदनशील अङ्ग मृगौलाका बारेमा डाक्टर ऋषि कुमार काफ्लेसँगको संवादबाट उपयोगी जानकारी पायौं।
मानव जीवनका लागि अत्यावश्यक सुस्वास्थ्य, आरोग्य, दीर्घायु, शान्ति एवं सन्तुष्टि र समुन्नतिको कामना गर्दै हाम्रो मानव शरीरको अमूल्य र विकल्प रहित केन्द्रीय अङ्गहरू मृगौला र मुटुसँग गाँसिएका गम्भीरता, खतरा, जोखिम र रोगहरूको सेरोफेरोमा केन्द्रित हुँदै समसामयिक सवाल सरोकारहरू समेटिएको पाक्षिक रेडियो कार्यक्रम प्रस्तुति लहर कामना स्वस्थ जीवनकोमा प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै आजको यस खण्डबाट कार्यक्रम संरचना सहकर्मी दिनेशसँगै म उपेन्द्र
अनि म अचला बिदा माग्छौ। अर्को पल्ट यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौ।
नमस्ते। सहभागी श्रोता, हामीले सुन्यौं ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEA काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च। आजलाई बिदा माग्छौ। नमस्ते।